बेचबिखनको स्वरूपहरू परिवर्तन हुँदै गएको सन्दर्भमा यो समाचार हेर्दाखेरि यो पहिलो पटक हामीले यसरी सुनेका हुँदाखेरि अचम्म त हामी सबैलाई पनि अचम्मित तुल्याएको छ। तर तर हामी यस अर्थमा मैले हाम्रो बेचबिखनको क्षेत्र अघि पनि मैले भने विस्तार हुँदै गएको क्रममा विभिन्न खालका नाममा हुने बेचबिखनले गर्दाखेरि यो नयाँ बेचबिखनको स्वरूप नयाँ स्वरूपको रूपमा आएको छ पक्कै पनि। र अहिले जुन सन न्युज पेपरले ब्रिटेनको सन न्युज पेपरले जुन नेपाली बाल बालिकाहरू यसरी चाहिँ युकेसम्म चाहिँ स्लेभको रूपमा स्लेभ गराइदिएछ भन्ने जुन न्युज लिएर आएको छ त्यो त्यसको सत्य तथ्य पुष्टि त गर्नु बाँकी नै छ एउटा कुरो त्यो भयो। तर यो यसले चाहिँ हामीलाई अति नै मर्माहत तुल्याएको छ र हामी बालबालिका महिलाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू जसले यो क्षेत्रमा धेरै वर्षदेखि काम गरिरहेका छौँ र केही उपलब्धि पनि हासिल गरिरहेको सन्दर्भमा यो यो नयाँ खालको चुनौती नयाँ खालको जुन समस्या उजागर हुँदाखेरि यसले थप चुनौती हामीलाई दिएको छ। र अर्को तथ्य चाहिँ के पनि हो भने नेपाली बालबालिकाहरू यो भारतका विभिन्न सहरहरूमा बाल मजदुरको रूपमा र अन्य मजदुरीका रूपमा मजदुरका रूपमा काम गर्दै आएको तथ्य हामी सबैलाई थाहा छ। हजारौँ लाखौँको तिसौँ लाखको सङ्ख्यामा नेपालीहरू भारतमा बस्दै गर्ने गरेका छन्। र दोस्रो कुरो नेपाली भारतीय मूलका नेपालीहरू पनि इन्डियामा प्रशस्तै छन्। त्यसले गर्दाखेरि अब नेपाली बालबालिकाहरू इन्डियामा गएर काम गर्ने दौरानमा त्यस्तो एउटा राकेट त्यस्तो माफियाको कब्जामा परेको पनि हुनसक्छ र नेपाल भारत नेपालीहरू भारतमा बस्दै गरेको दुई तिन वर्ष भारतमा बसिसकेपछि त्यहाँ सबै खालका कागजातहरू बन्न सक्ने अवस्था पनि रहेको त्यो कुनै गाह्रो छैन। किनभने हामीले पनि देखिरहेका छौँ नेपाली चेलीबेटीहरू कोठीमा बेचिसकेपछि उनीहरूको उनीहरूले त्यो कोठीका मानिसहरूले उनीहरूलाई एउटा आधार कार्ड भन्छ आइडी कार्ड इस्यु गर्छ आधिकारिक रूपमा आइडी कार्ड इस्यु गरिन्छ जसले गर्दाखेरि चाहिँ उनीहरू भारतीय के अरे यति वर्ष उमेर पुगिसकेका हुनाले उनीहरूलाई चाहिँ आफ्नो इच्छाले त्यहाँ काम गर्न बसेका हुन् भन्ने प्रमाणित गर्नको लागि पनि त्यो कागजातहरू उपलब्ध गराइन्छ सरकारी कागजातहरू। त्यसले गर्दा त्यो सरकारी कागजात उपलब्ध गराउने कुराहरू पनि त्यति गाह्रो होइन। तर एउटा अचम्मको कुरो चाहिँ के हो भने ब्रिटेन जस्तो ठाउँ जहाँ इमिग्रेसन ल विश्वको वर्ल्डको वान अफ द बेस्ट इमिग्रेसन ल छ त्यति स्क्रिन हुन्छ त्यति ऊ हुन्छ त्यस्तो हुँदा हुँदै पनि त्यस्ता बालबालिकाहरू त्यहाँ त्यसरी पुर्याउनु सकिने सजिलो जुन तरिकाले लेखिएको छ त्यो चाहिँ अलिकति हामीलाई पनि अलिकति कता कता यो सम्भव हो र भन्ने किसिमको कुरा चाहिँ हामीलाई पनि फिल भएको छ। तर पनि तथापि यो नहुन सक्छ नहुनै सक्दैन भन्ने कुरो पनि होइन। यही सन्दर्भमा महिला मन्त्रालयले एउटा आकस्मिक मिटिङ बैठक कल गरेको थियो त्यसमा हामी म पनि गएको थिएँ र मैले पनि यही भने यो पहिला यसको लागि सरकारले सिरियस रूपमा कन्सर्न देखाउनु पर्यो र दुईटा यो घटनास्थल नेपालमा होइन घटनास्थल इन्डियामा र बेलायतमा हो भनेपछि दुईटा देशका सरकारसँग बेलायतले त हाम्रो इन्भेस्टिगेसन अथोरिटीले इन्भेस्टिगेसन गरिसक्यो भनेर टेरिजा मेले भनिसकेको अवस्थामा दुईटा इन्भेस्टिगेसन गर्ने राष्ट्रका निकायहरूसँग समन्वय गरेर यो तथ्य सत्य के हो बाहिर ल्याउनको लागि चाहिँ सरकारले तुरन्त पहल गर्नुपर्छ भनेर चाहिँ हामीले भनेका थियौँ। त्यही अनुसार महिला मन्त्रालयले एउटा प्रेस वक्तव्य जारी गरेको छ र यो सन्दर्भमा यहाँ स्थानीय लेभलमा र अन्तर्राष्ट्रिय स्तरमा कुटनैतिक पहलद्वारा यसको चाहिँ अनुसन्धान होस् भनेर माग गरेका छौँ र त्यो महिला मन्त्रालयको विज्ञप्ति पनि त्यो कुरो आएको छ।
अनि अब तपाईँले अघि नै पनि भनिहाल्नु भयो यो जुन सन पत्रिकामा जुन अब यो आरोपहरू लगाइएको छ त्यसबारे ठोस प्रमाण त खास त्यसरी बाहिर आएको छैन होइन। कथित अब व्यक्ति मखन सिंह भन्ने व्यक्तिसँग कुरा गरेको आधारमा मात्र भिडियोको आधारमा मात्र त्यो हामीले समाचार देखेका छौँ होइन। तर मखन सिंहको त्यो अब भिडियोमा देखाएअनुसार चाहिँ उनले चाहिँ अब नेपालमा विशेष गरी अब भूकम्पपछि चाहिँ अब धेरै बालबालिकाहरू अहिले भारतमा रहेको भन्ने खालको उदाहरण पनि दिएका छन् होइन। हामीले त्यही अब पहिला भूकम्पपछि तपाईँसँग कुरा गर्दाखेरि तपाईँले चाहिँ अब अप्रिलदेखि भूकम्पदेखि जुलाईको अन्त्यसम्ममा कति 658 जनालाई चाहिँ बेचबिखन हुनबाट विभिन्न नाकाहरूबाट जोगाइएको भन्ने खालको पनि तपाईँले बताउनु भएको थियो होइन। अहिले चाहिँ कस्तो छ स्थिति बेचबिखनको अब हुन्छ नि तपाईँले नाकाहरूमा अब भार लगिन लागि अवस्थामा रोकिनेहरूको संख्या के कस्तो छ भूकम्पबाट प्रभावित भएकाहरूको भनौँ न।
हजुर यो अब भूकम्पपछि 40,000 सङ्ख्यामा बालबालिकाहरू प्रभावित भएको यो 12 जिल्लामा प्रभावित भएको तथ्याङ्क सरकारले नै सार्वजनिक गरिसकेको छ। त्यस अवस्थामा अझै धेरैजना बालबालिकाहरू अनरिपोर्टेड उनीहरू मिसिङ भन्ने कुरो पनि आइराखेको छ। माइती नेपालले जुन नेपाल भारत सिमानामा गरेर काम गर्ने दौरानमा अप्रिल 25 अगस्तसम्मको हिसाब गर्दा 745 हो 745 जनालाई महिला बालबालिकाको संख्यालाई हामीले रोकेका थियौँ बेचबिखन हुन सक्ने सम्भावना भएकाहरूलाई। रोकेका थियौँ र त्यो क्रम अहिले पनि सीमा पारी जानेको क्रम अहिले पनि बढ्दै नै छ भने मतलब निरन्तर रूपमा नै छ र यो अब नेपाल भारतको खुला सिमाना एउटा दोस्रो कुरो घर भत्किएको छ सरकारले अहिलेसम्म पुननिर्माणको काम सुरु गर्न सकेको छैन जस्ताको टहरामा बसेका मान्छे घर परिवार अस्तिको हावाहुरीले त्यो जस्ताको टहरा पनि उडाइदिइसक्यो पाल पनि उडाइदिइसक्यो बस्ने उनीहरूलाई आवासको व्यवस्था छैन सुरक्षित आवासको व्यवस्था छैन त्यही गर्दा जो कोही तपाईँ हामी जो कोही भए तापनि अल्टरनेटिभ एउटा चाहिँ वासस्थानको खोजीमा जो पनि हिँड्छ र जसको कोही सम्पर्क इन्डियामा बस्ने परिवारसँग छ अथवा कोही गाउँको मान्छे छ अथवा कोही नातेदार छ इन्डियामा छ भने उसले त्यो इन्डियामा जाने उसले चेष्टा गर्नु स्वाभाविकै हो त्यसले गर्दाखेरि यो स्थानान्तरण गर्ने बसाइ सर्ने र मुभमेन्ट चाहिँ बढेको छ त्यो किनभने यहाँ सरकारले टाइममा त्यो सिचुएसनलाई एड्रेस गर्न नसकेको कारणले पनि यो भइरहेको छ त्यसले गर्दा यो भल्नरेबिलिटी जोखिम चाहिँ प्रत्येक यो भूकम्प प्रभावित परिवारहरू प्रत्येक एङ्गलबाट इच एन्ड एभ्री एङ्गलबाट उनीहरूलाई अफेक्ट परेर राखेको छ अब यो चाहिँ सरकारले चाहिँ तुरुन्तै एड्रेस गरेन भने यो झन् अब बर्खा आइसक्यो झन् मान्छेको बिचल्ली हुने र झन् जोखिमपूर्ण अवस्थामा महिला बालबालिका पर्ने चाहिँ सम्भावना अझै बढी छ.
अनि अन्त्यमा हामीलाई एकचोटि एक प्रकारको उदाहरणको रूपमा भनिदिनुहोस् न त सबभन्दा पहिला यो अब तपाईँहरूले अब सीमा नाकामा रोक्दाखेरि कसैलाई रोक्दाखेरि भनौँ न कसरी मतलब उनीहरू धेरै बालबालिकाहरू एकैसाथमा गएको अवस्थामा रोकिने गरिन्छ कि मतलब एकजना अभिभावकको रूपमा कोहीसँग गएको रूपमा त्यो हुन्छ नि रोकथाम गरिन्छ कसरी यो प्रोसेस कस्तो हुन्छ छोटोमा एकचोटि हामीलाई भनिदिनुहोस् न.
यो दुई तिन तपाईँले भनेको छ दुइटै सबै अप्सनहरूमा हुन्छ. कोही जस्तो हामीले दुईवटा ग्रुप चाहिँ लामा पढाउन लैजाने भन्छ 40-45 बच्चाहरूको ग्रुप पनि उद्धार गरेका छौँ. दोस्रो चाहिँ आफ्नो अभिभावकसँगै जाने पनि छन्. तेस्रो चाहिँ तपाईँको कुनै एजेन्टको प्रभावमा परेर एजेन्ट अलि अगाडि जाने ऊ बहिनीहरू भाइहरू चाहिँ अलिक पछाडि जाने त्यो तरिकाले पनि विभिन्न तरिकाहरू अपनाएर चाहिँ विभिन्न तरिकाबाट अपनाएर जानेहरूलाई चाहिँ हामीले रोक्ने गर्छौँ.
यसको समाधान के अब अझै वर्षौँ लाग्ने अवस्था छ कि मतलब अब देशको अवस्था सुध्रियो भने चाहिँ अब यस प्रकारको गतिविधिमा कमी आउन सक्ने जस्तो देख्नु भएको छ कि
पनि होइन. हेर्नुहोस् अब भूकम्पले तहस नहस बनाएको नेपालको अर्थतन्त्र सामाजिक स्वरूप संरचना त्यसपछिको अलिअलि काम हुँदै थियो त्यसपछि भारतीय नाकाबन्दी भयो. भारतीय नाकाबन्दी पछि त्यसले झन् ठुलो रूपमा यो भूकम्प प्रभावितहरूको घाउमा झन् झन् नुन छर्किने काम भयो. अब यो नेपालको आर्थिक सांस्कृतिक सामाजिक विकास चाहिँ अलमोस्ट 10-15 वर्ष पछाडि यो दुईटा एउटा मानव निर्मित प्रकोप र एउटा प्राकृतिक प्रकोपले गर्दाखेरि धकेलियो. त्यसले गर्दा आम नेपालीहरू झन् झन् दुःखको उसबाट चाहिँ पीडामा परिरहेका छन् र मलाई लाग्छ यसबाट हुने उत्पन्न हुने किनभने कुनै पनि सामाजिक अपराध भनेको समाजमा यतिकै आउँदैन त्यसका बाई प्रोडक्ट यो विभिन्न खालका हाम्रो समाजमा हुने आर्थिक सामाजिक कारणहरूले गर्दाखेरि निस्किने बाई प्रोडक्टहरू क्राइम भनेको. त्यसले गर्दा यो अवस्थाले गर्दाखेरि महिला हिंसा बेचबिखन शोषण यौन शोषण लगायत अन्य शोषणहरू चाहिँ यसले नयाँ स्वरूप र नयाँ फर्ममा चाहिँ अझै पनि समाजलाई आक्रान्त तुल्याउँछ जस्तो मलाई लाग्छ र यसलाई यसको लागि चाहिँ सरकारले गैर सरकारी क्षेत्रले चाहिँ एकजुट भएर मिलेर काम गर्नुको विकल्प छैन र जहाँ जहाँ भूकम्प प्रभावितहरू बसेका छन् त्यहाँ चाहिँ इमिडिएटली अस्ति पनि हामीले बैठकमा भन्यो पुननिर्माणको काम तुरुन्त गर्नु पऱ्यो र पीडितहरूलाई राहत दिनु पऱ्यो र त्यहाँ हुन सक्ने त्यस्ता खालका बेचबिखन लगायत अन्य हिंसाका उहरूलाई चाहिँ सरकारी गैर सरकारी पक्ष मिलेर चाहिँ त्यहाँ ध्यान कन्सन्ट्रेट गर्यो. अब दुई चार दिन रात बाँड्यो त्यसपछि त त्यसमा त केही पनि छैन. त्यसले गर्दाखेरि ती कुराहरूमा ध्यान दिनु पऱ्यो भन्ने कुराहरू चाहिँ हामीले अस्ति बैठकमा पनि उठाएको थियौँ.